الرجيم بسم الله الرحمن الرحيم الحمد لله والصلاة والسلام على رسول الله وآله آل الله واللعنة الدائمة على عداوتهم عدا الله من يوم عداوتهم إلى يوم لقاء الله أما بعد قال حسين بن علي عليه السلام أني لم أخرج أسرا ولا بترا ولا ظالما ولا مفسدا إنما خرجت لطلب الإصلاح في أمة جدي أريد أن آمر بالمعروف أنحون عن المنكر السيرة وسيرة جدي أبي علي بن أبي طالب عليه السلام صلوات پڑھیں محمد وآل گفتگو ہماری جس موضوع پر جاری ہے وہ اسرار تحریک کربلا ہے. کربلا ایک تحریک ہے, ایک مومنٹ ہے, ایک حرکت ہے جو نواسہ رسول نے انجام دی. ایک ایسی تحریک جس کے اثرات ابدی ہے, ہمیشہ رہنے والے ہیں. اور یہ تحریک کا قیام اس لیے کیا حسین ابن علی نے, اسی لیے کیا کہ یہ ابدی تحریک بن جائے, اور کامیاب بھی ہوئے اس میں. لیکن جو پیروان حسین ابن علی ہے, اب ان کے لیے یہ مہم موضوع ہے کہ وہ اس تحریک کے ان اسرار کو سمجھے, اس باطن کو سمجھے, تاکہ اپنی عملی زندگی میں بھی اسی روش پر ایک حرکت انجام دے اور ایک تحریکی کام کر سکے. جیسا کہ ہم سنتے بھی ہیں, کل یوم عاشورا کل ارض کربلا, ہر دن عاشورا ہے, ہر زمین کربلا ہے. اس سے کیا مراد ہے؟ اسے یہی مراد ہے کہ ہر دن انسان کی زندگی میں عاشورائی تحریک کا دن ہونا چاہیے, اور کسی بھی زمین پہ رہے وہ, اس کی زندگی کربلائی زندگی ہونی چاہیے. کربلائی زندگی وہ زندگی ہے جہاں انسان الہی اقدار کو, الہی ویلیوز کو پیش کرتا ہے. کربلائی زندگی با کردار زندگی ہے, کربلائی زندگی با اقدار زندگی ہے. کربلائی زندگیاں خدا محور زندگیاں ہیں, اور کربلائی وہ لوگ ہوتے ہیں, عاشورائی وہ لوگ ہوتے ہیں جن کے اندر تعاہد ہوتا ہے, عہد ہوتا ہے. تحریک, کسی بھی تحریک کو چلانے کے لیے جو انگیزہ چاہیے, وہ انگیزہ عہد سے پیدا ہوتا ہے. انسان کو پتا ہے کہ ایک مقصد ہے میرا, پہلے آگاہی ہوتی ہے, بیداری ہوتی ہے, اسے پتا چل جاتا ہے. اب عبداللہ نے بھی آشنا کیا, آگاہ کیا سب کو, تمہارا مقصد کیا ہے. طولانی خطبہ دیا منیٰ میں, سب کو بلایا, کئی خطوط لکھے, پانچ مہینہ مکہ میں بیٹھے رہے, ہر ایک کو آگاہ کیا کہ ہدف کیا ہے, مقصد کیا ہے. لیکن متعہد افراد بہت کم نکلے وہاں سے, جنہوں نے عہد کیا کہ ہم نے اس مقصد کی طرف جانا ہے, یہ سفر کرنا ہے, یہ راستہ طے کرنا ہے. تحریکوں میں جو اہم چیز ہے, جہاں سے تحریک کی بنیاد پڑتی ہے, وہ یہی ہے, تعہد, عہد. تحریکیں چلاتے ہی متعہد افراد ہیں, غیر متعہد افراد تحریکیں نہیں چلاتے. عہد قرآن کے ان موضوعات میں سے ہے جو سب سے زیادہ اہمیت رکھتے ہیں. خداوند متعال قرآن میں کچھ ایسے واقعات پیش کرتا ہے جو مستقبل میں ہونے والے ہیں, یعنی بالخصوص جنت اور جہنم میں جب انسان کو تقسیم کیا جائے گا روز قیامت, تو جہنمیوں سے اور جنتیوں کے ساتھ کچھ ڈائیلاگ ہے. یہ پورا ایک موضوع ہے قرآن, بہت جالب اور دلچسپ موضوع ہے قرآن کا, کہ جہنم کی طرف جب لے جائیں گے کسی کو, یا جنت کی طرف لے جایا جائے گا, तो उससे पूछेंगे कौन सी चीज है जो तुम्हें जन्नत में ले आई है, या कौन सी चीज है जो आपको जहन्नम में ले जा रही है। ये सवालात इसलिए कुरान ने उठाए कि इंसान को एहसास दिलाए कि वो कौन से अहम निकात हैं। कुरान में भी है और रिवायतों में भी इस तरह की बहुत सी रिवायतें हैं कि किस तरह के लोगों से क्या पूछा जाएगा। जहन्नमी बाज़ औक़ात जन्नतियों से पूछेंगे, जन्नती बाज़ औक़ात जहन्नमियों से पूछेंगे कि कौन सी चीज तुम्हें यहां ले करके आई, ऐसा क्या करते थे तुम। कुरान ने एक मकामात पर सवाल भी किया है, बहुत से सवाल आते हैं रिवायत में भी है, पूछा जाएगा सवाल, ये क्या है सवाल, कौन से सवाल है। कई सवालात हैं कि तुमने जिंदगी कैसे गुजारी, तुमने जवानी कैसे गुजारी, माल कैसे कमाया, माल कैसे खर्च किया। लेकिन इन्हीं सवालात में से एक अहम सवाल है उफू बेअहदहु, तुमसे पूछा जाएगा अपने अहद को वफा किया या नहीं किया। इन्ना अहद काना मसूला, मसूल यानी जो जिम्मेदार, जिससे सवाल किया जाए, तुम अकाउंटेबल, हर कोई अकाउंटेबल है अपने अहद के लिए कि उसने क्या अहद किया है। थोड़ा सा खोले इसको कि अहद कहते किसे, अहद यानी क्या, अहद यानी जिम्मेदारी। मुताहिद इंसान यानी जिम्मेदार इंसान, अहद यानी जिम्मेदारी अपने कंधों पर लेना। फर्क है दो चीज में, अहद ये नहीं है कि कोई आपको जिम्मेदारी थोप दे आपके ऊपर, आप मुताहिद हो गए, ना। मुताहिद इंसान तीन काम करता है, पहले जिम्मेदारी लेता है, फिर जिम्मेदारी की हिफाजत करता है, और फिर उसे पूरी तरह से वफा करता है, अदा करता है। अहद यानी जिम्मेदारी को खुद से लेना। मुताहिद इंसान वो होता है जो खुद जिम्मेदारियों को लेता है, ना जिम्मेदारी को उस पर थोपी जाए। कुछ ऐसे अहद भी होते हैं जो उजरत के एवज में होते हैं, यानी आपने मिसाल के तौर पे किसी को कॉन्ट्रैक्ट दिया, ठेका दिया कि मेरा घर बनाना है, उसने भी आपसे एग्रीमेंट किया, कॉन्ट्रैक्ट बना लिया कि आपका मैं घर बनाऊंगा तो आप मुझे इतने पैसे देंगे। दो तरफा ताहुद है, इसको भी ताहुद ही कहते हैं, दो तरफा है, एक ताहुद आपका है, एक उसका है जो काम कर रहा है, और एक उसका है जिसने काम करने के बाद उसका हक देना है। लेकिन ये वो अहद नहीं है जो तहरीकों में होता है, ना, ये उजरत के लिए अहद है, वो नहीं है कि आप कुछ करें और उसके, ये लेबर है। बहरहाल ये भी एक दीनी रुकन है कि इंसान जो वादा करे, जो एग्रीमेंट करे, जो ताहुद करे, इसे उसे पूरा करना है, ये भी है। लेकिन जिस अहद की बात तहरीकी पहलू से हो रही है वो ये नहीं है, वो ये कि इंसान खुद जिम्मेदारी ले अपने कंधों पर। अहद यानी जिम्मेदारी लेना, ऐसी जिम्मेदारी, कौन सी जिम्मेदारी, जो इंसान के लिए लाजिम है, उसकी नजात के लिए, उसकी नजात के लिए भी और माशरे की नजात के लिए भी, दोनों के लिए लाजिम हो, वो जिम्मेदारी इंसान ले, उसे कहते हैं अहद। मुताहिद इंसान यानी जिम्मेदार इंसान, यही आयत कुरानी है, वह उफू बिल अहद इन्नल अहदा काना मसूला। कुरान कहता है क्या, अहद को वफा करो, अभी आएंगे वफा क्या होती है उसे भी बयान करेंगे, अपने अहद को पूरा करो, वफा करो। क्यों, इन्नल अहदा काना मसूला, तुमसे सवाल किया जाएगा इसके बारे में। हम समझते हैं कि सिर्फ वो सवाल किए जाएंगे हमसे जो हमें बताए गए, कब्र में आके फरिश्ते हमसे सवाल करेंगे, क्या सवाल करेंगे, बता तेरा खुदा कौन है, यही होते ना, अल्लाह कौन है तेरा, तेरे नबी कौन थे, तेरा इमाम कौन है, ना। ये तो बहुत आसान सवाल है जो पता है हर एक को, असल जो सवाल किया जाएगा वो ये है, अहद, अहद, तूने अपनी जिम्मेदारियां अदा की है या नहीं की है, आया तू जिम्मेदार इंसान था या नहीं जिंदगी में, दुनिया में, कई किस्म की जिम्मेदारियां होती है इंसान के ऊपर। शादी कर लेता है, घर की जिम्मेदारी होती है, बीवी की जिम्मेदारी होती है, बच्चों की जिम्मेदारियां होती है। ये सारी जिम्मेदारियां हैं जो इंसान को अदा करनी है। जिम्मेदार इंसान मुताहिद इंसान होता है, ताहुद उसमें होता है जो जिम्मेदार हो। यानी यहां से अब इतना फुर्सत नहीं कि और मैं कुरान की आयतों में जाऊं, लेकिन थोड़ी सी और तशरीह को करें कि अहद यानी जिम्मेदारी, जिम्मेदारी को लेना, ना कि जिम्मेदारी थोपी जाए किसी पर। अब किसी पर आपने कोई काम डाल दिया, इससे वो मुताहिद नहीं होता। बढ़ करके खुद जिम्मेदारी ले। कौन सी जिम्मेदारी? जो इंसान की और उम्मत की नजात के लिए जरूरी हो, उन कामों की जिम्मेदारी। अब अब्दुल्ला ने अहद किया खुदा से कि तेरे दीन को मैंने बचाना है। ये जिम्मेदारी थी जो हुसैन इब्ने अली ने अपने कंधों पर ली। क्यों ली अपने कंधों पर? क्योंकि जितने मौजूद थे उस वक्त, असहाब थे, मुसलमान थे, ये सारे गैर मुत्तहिद थे, ये बेगैर जिम्मेदार थे, इनके अंदर जिम्मेदारियां नहीं थी। इसीलिए अब अब्दुल्ला को ने ये जिम्मेदारी ली और सब कुछ देना पड़ा इसमें। एक रिवायत है, हदीस है, बहुत खूबसूरत छोटी सी हदीस है कि ला दीन ला मन अहदहू, उसका दीन नहीं है जिसके पास अहद नहीं है। इस हदीस में दीन का मुकायसा होता है जिम्मेदारी से। यानी जो इंसान गैर जिम्मेदार हो वो दीनदार नहीं है। दीनदार इंसान हमेशा जिम्मेदार इंसान है। यानी दीन खत्म हो जाता है। एक और रिवायत मैंने शायद पहले बयान की थी गदीर में, इसी तरह से कि जो जाहिर सुल्तान को कबूल करे ला दीन हो, उसका भी दीन नहीं है। उसी तरह से यहां पे जो अहद नहीं हो, जिसके पास जिम्मेदार इंसान नहीं हो, उसका दीन नहीं है। एक इंसान नमाज पढ़ता है, रोजे रखता है, सब कुछ करता है, बड़ी बड़ी बातें करता है, इनकलाबी नारे लगाता है, शियार लगाता है, लेकिन अपने घर वालों के लिए दो दिनार कमा करके नहीं दे सकता, वो किसी और के मोहताज हो, ये गैर जिम्मेदार है, इसका दीन नहीं है, ये दीनदार नहीं है। ला दीन मन ला अहद लहू, दीन नहीं है उसका जिसके पास जिम्मेदार नहीं है। दीन का फॉर्मूला है ये, दीन आपको जिम्मेदार बनाना चाहता है। दीनदारी यानी जिम्मेदारी, जो इंसान जिम्मेदारी न ले सिरे से वो दीनदार नहीं है। अब वो कुछ भी करता रहे, उसके आमाल कैसे भी हो, कुरान भी यही कहता है, रिवायत भी ये कहती है कि ये दीनदार नहीं है। दीन का मकसद ये है कि इंसान को जिम्मेदार बनाए। दीन आया इसीलिए कि जिम्मेदारी हो, इंसान अपने कंधों पर जिम्मेदारी ले। और जैसे कल बयान मैंने फरमाया था कि जहां जिम्मेदारी आती है वहां दीन आपको इख्तियार भी देता है, अथॉरिटी भी देता है कि ये जिम्मेदारी आपको दी है हमने कि आप वली हो, ये जिम्मेदारी है। अब आपको इख्तियार भी दिया है कि अमर बिल मारूफ और नहीं अनिल मुनकर करो। बहुत बड़ी मुश्किल है आज हमारे दरमियान, बेगैर जिम्मेदार माशरा है हमारा, गैर जिम्मेदार, हर कोई गैर जिम्मेदार है, जिम्मेदारियां नहीं अदा करते अपनी। पहले तो लेते नहीं है जिम्मेदारी, ले भी ले तो उसका हक नहीं अदा करते, उसको अदा नहीं करते। देखिए अल्लाह ने जब इंसान को खल्क किया, इंसान की खिलकत की इब्तिदा जिम्मेदारी से होती है। पहला काम खिलकत इंसानी में जिम्मेदारी है। मैं पेश करता हूं मुख्तसर से क्योंकि वक्त यहां बहुत कम होता है। ये सूरह अहज़ाब की आया नंबर 72 है, जिसमें खुदा ने जिम्मेदारी ताहुद दिया, इन्ना अरज़नल अमानत अल समावात वल अर्ज वल जिबाल فأبين أن يحملهن وأشفقن منها وحمل الإنسان, हमने पहाड़ को, हमने जिबाल को, हमने जमीन को, हमने समंदर को, हर एक को जिम्मेदारी दी, अहद दिया कि आया तुम बनकर जाना चाहते हो दुनिया में या खुद बनोगे। किसी ने भी अहद को कबूल, अमानत को कबूल नहीं किया, लेकिन इंसान ने इसे कबूल किया। यानी इंसान की इब्तिदा होती है जिम्मेदारी लेने से, खिलकत इंसान यहां से शुरू होती है कि उसने जिम्मेदारी ली है कि मुझे इंसान बनना है और जमीन पर जाकर के इंसानी सफर करना है मुझे। यह उसकी जिम्मेदारी का आगाज जो है वो यहां से होता है। सबसे पहला काम यह किया, यानी जब इंसान इंसान बनता है, खुद साजी करता है अपनी, तो सबसे पहली कदर जो उसको अपने अंदर पैदा करनी है वो यही है कि जिम्मेदार बने, मुताहिद बने, खुद जिम्मेदार बने। और हर फर्द जब जिम्मेदार बनेगा तो एक उम्मत भी जिम्मेदार बन जाती है, एक जिम्मेदार उम्मत वजूद में आती है जो अपनी जिम्मेदारियों को अदा करते हैं, जो आगे बढ़ते हैं और जिम्मेदारी लेते हैं। अब मैं आपके सामने एक फिक्री क्वेश्चन आपके सामने पेश करता हूं। आशूरा करीब है, आशूरा के दिन जो अबा अब्दुल्ला के साथ थे, शब आशूर से जो छोड़कर नहीं गए, साथ थे, बताएं इनमें से एक फर्द भी ऐसा था जो गैर जिम्मेदार था? एक फर्द या कोई था जिस पे थोपा हो अबा अब्दुल्ला ने हाथ पकड़ करके, नहीं चलो ये जिम्मेदारी लो ना, हर एक बढ़ करके आगे आया, जिम्मेदारी ली और आखिर तक उस जिम्मेदारी को वफा किया। ये करबलाई तहरीक है। तहरीके जिम्मेदार इंसान चला सकते हैं, गैर जिम्मेदार इंसान नहीं चलाते। यही इनकलाब इस्लामी के बाद जब जंग हुई, 8 साल जंग, इतने बेहतरीन नमूने इस जंग में नजर आते हैं ताहुद के। छोटे छोटे बच्चे जिनका सिन 13 साल से कम होता था, उन्हें इजाजत नहीं होती थी जंग में जाने की। ये अपने शनाख्ती कार्ड के ऊपर अपनी तारीख को बदलते थे ताकि किसी तरह से इन्हें इजाजत मिल जाए जंग पर जाने की। ये कौन लोग हैं? ये जिम्मेदार लोग हैं। जिम्मेदार किसी तरह से कोशिश करते थे कि हमें भी ये जिम्मेदारी मिल जाए, हम भी इनकलाब की हिफाजत कर सके, इनकलाब को बचा सके। इन्हीं को इमाम ने लकब दिया बसीज। बसीज यानी जिम्मेदार, बसीज यानी वो नहीं जो सिर्फ नारा लगा दे, बसीज यानी वो नहीं जो सिर्फ शफिया पहन ले, ना बसीज वो नहीं, बसीज यानी जिम्मेदार। ये शफिया, ये नारे, ये दरहकीकत आप एक कोड लैंग्वेज है जिसमें बता रहे हो लोगों को कि मैं जिम्मेदार इंसान हूं। ये मुअम्मम जो बनते हैं उलमा, ये लिबास क्या है? ये लिबास किस चीज का लिबास है? ये लिबास ताहुत है। ये बताता है कि ये शख्स जिसने अबा कबा अमामा पहनी है, ये इस माशरे में एक जिम्मेदार शख्स है। इसने दीन की तबलीग और तरवीज और अम्र बिल मारूफ की जिम्मेदारी ली है, इसीलिए उसका एहतराम करो क्योंकि उसने जिम्मेदारी ली है। ये एक जिम्मेदारी का लिबास है। इमाम खुमैनी रहमतुल्लाह अलैह इजाजत नहीं देते थे उलमा को कि बिना लिबास के बाहर आए, इसलिए कि ये बताता है लिबास के जिम्मेदार अफराद माशरे में मौजूद हैं। ताहुद है, ये लिबास ताहुद है जिसे पहनकर इंसान बताता है कि मैंने अपनी जिम्मेदारी को अदा करनी है। तहरीकों का सिर, करबला की तहरीक का राज यह है कि यह जिम्मेदार अफराद की तहरीक थी, मुताहिद अफराद जिन्होंने ताहुद किया अल्लाह के साथ कि तेरे दीन की हिफाजत करेंगे, यजीद की बयत नहीं करेंगे, तागूत के आगे सर नहीं झुकाएंगे। लेकिन जहां गैर जिम्मेदार कौम हो, देखिए एक तरफ करबला में जो आए वो जिम्मेदारी लेकर आए, लेकिन दूसरी तरफ मदीना है, मक्का है, बड़ी बड़ी खवास शख्सियतें वहां मौजूद हैं। इब्ने अब्बास जैसे फकी, आलिम, दानिशमंद, सियासतदान, मोहम्मद इब्ने हनफिया जैसी अली के फर्जंद, अब्दुल्ला इब्ने जुबैर फर्जंद जुबैर, عبداللہ ابن عمر خلیفہ دوم کے فرزند، عبد الرحمن ابن ابوبکر، یہ سب کون تھے؟ یہ صحابی تھے، بڑی بڑی جیت شخصیتیں جنہوں نے دین کو سمجھا، دین پڑھا، دین سکھا، دین سکھاتے تھے، لیکن کربلا نہیں پہنچے. کیوں نہیں پہنچے؟ کہ تعہد نہیں تھا، متعہد نہیں تھے. اور ابا عبداللہ نے اسی خطبہ منیٰ میں، اس کا ایک حصہ جو تھا وہ یہی ہے اس میں، کہ ابا عبداللہ بہت خوبصورت سوال کرتے ہیں علماء سے، کہتے ہیں کہ جب اللہ کا دین پامال ہوتا ہے، خدا کے دین کی توہین ہوتی ہے، بے حرمتی ہوتی ہے، تم اپنا عہد کیوں نہیں وفا کرتے؟ اس وقت تم اس وقت خاموش بیٹھے رہتے ہو، لیکن جب تمہارا کوئی ذرا سا نقصان ہوتا ہے تو تم فوراً نکل آ جاتے ہو، کہتا وہ کہتا ایسی کی تیسی کر دیں گے. ہوتا ہے نا اس طرح سے؟ یہی ہے نا، ہمارے ساتھ بھی یہی ہوتا ہے. کوئی مجھے ذرا سی ایک بات بول دے کوئی، میں اس کی ایسی کی تیسی کر دوں گا. لیکن دین کی لاکھ بے حرمتی ہو، کوئی اثر نہیں پڑتا. ایک شخص اٹھے، اٹھ کر کے رہبر کی، ولی فقی کی توہین کرے، رہبر کے حکم کی مخالفت کرے، کیا فریضہ بنتا ہے ذمہ دار افراد کا وہاں پر کہ رہبر کی دفاع کرے، رہبر کی دفاع میں بولے؟ اگر کربلائی ہو، کربلائی پیغام یہ ہے نا کہ ابا عبداللہ نے جب تک زندہ رہے، جب تک اصحاب زندہ تھے، کوئی تیر حسین تک نہیں پہنچتا تھا. نماز بھی پڑھی تو ایسی حالت میں کربلا میں کہ اصحاب آگے کھڑے، ہر تیر اپنے جسم پر لیا کہ حسین تک کوئی تیر نہ پہنچے. اب تیر چاہے لوہے کا ہو یا زبان کا ہو، تیر تیر ہے. چاہے حسین ابن علی 61 ہجری میں ہو یا رہبر وقت ہو، رہبر عصر ہو، ایک ہی ہے. یہاں دفاع نہیں کرتے، یہاں خاموش ہو جاتے، مصلحت دکھاتے، لاشعوری دکھاتے اپنی، لاشعور ہو جاتے. صفین میں نیزے پر کیا تھا؟ قرآن تھا. نیزہ دشمن کے ہاتھ میں تھا، قرآن نیزے پر تھا. عزیزان، اس کو یاد رکھیں اس چیز کو، جو قوم دشمن کے ہاتھ میں نیزے پر قرآن دیکھ کر دھوکا کھا جائے، اس قوم کے امام کا سر ایک دن ضرور نیزے پر ہوگا، ایک دن ضرور ہوگا نیزے پہ. جو اپنی ذمہ داریوں کو بھول جائے کہ کیا ہے، کہ ہمیں اپنے امام کی دفاع کرنی ہے، اپنے رہبر کی دفاع کرنی ہے، اس دن اس کا، اس قوم کے رہبر کا سر نیزے پر ہوگا ایک دن. کربلا بھی یہی ہوا. کیوں حسین ابن علی کا سر نیزے پر چڑھا جہاں ہزاروں لاکھوں حاجی موجود تھے؟ یہ حاجی تھے لیکن ذمہ دار نہیں تھے، یہ غیر ذمہ دار افراد تھے، یہ زائر تھے لیکن ذمہ دار نہیں تھے، یہ غیر ذمہ دار تھے. ابھی اربعین آئے گا، کئی لاکھ ملین افراد کربلا جائیں گے ابا عبداللہ کی زیارت میں. نجف سے چل کر کربلا، چل کر سفر کرتے کربلا تک. لیکن اسی عراق میں کتنا ظلم و ستم ہے، دشمن وہاں موجود ہے، قتل و غارت وہاں ہو رہی ہے. پھر یہ کون ہے؟ یہ 2 ملین افراد اگر ذمہ دار بن جائے، اگر اپنے عہد کو وفا کرے، ایک دن اربعین کا ہوگا کہ سارے مسائل حل ہو جائیں گے. نہیں ادا کرتے. تعہد، عہد، یہ کربلائی صفت ہے، یہ کربلائی تحریک کا سر ہے، راز ہے کہ ذمہ دار بنے انسان، اپنی ذمہ داریوں کو ادا کرے، تعہد ہو اس کے اندر. ہمارا سسٹم اس طرح کا ہے تربیتی، हमारा सिस्टम सिखाता है हमें कि गैर जिम्मेदार बनो। तुमको क्या पड़ी है, दुनिया में जो होता है उसे होने दो। हमारा सिस्टम हमें सिखाता है कि जिम्मेदारी से भागे, बचे। अक्सर होता है ना प्रोग्रामों में जाना, ओ जी जल्दी पहुंचूंगा तो मुझे कहेंगे दरी बिछाओ, देर से जाता हूं मैं। ऐसे ही होता है, भागते जिम्मेदारियों से कि मेरे सर पे कोई जिम्मेदारी ना आ जाए इसलिए मैं ना पहुंचूंगा। बल्कि दीन की तालीम बरअक्स है कि इंसान दौड़ लगाए कि मेरी जिम्मेदारी क्या है, मेरे कंधों पर क्या है, मैं क्या लूं, मुझे क्या मिले। लेकिन हमारा कल्चर उसके बरअक्स है, हमें उल्टा सिखाया जाता है कि जिम्मेदारियों को तर्क करो, जिम्मेदारियां अदा ना करो, पीछे रहो, करने दो दूसरों को जो करते हैं। और जो लोग कुछ ऐसे हैं जो जिम्मेदारी लेते भी तो है, भी हैं तो उजरत की खातिर। आज रेट चलते हैं पाकिस्तान में, मेंबर बिकता है, मेंबर के ऑक्शन होते हैं, ऑक्शन होता है मेंबर का, नीलामी होती है, ठेके दिए जाते हैं दो दो महीनों के, किसको, जाकिरीन को, कि इतने लाख पर ये मेंबर बिकेगा मरकजी। ये आते हैं ना जिम्मेदारी, ये दीन की जिम्मेदारी अदा करने आ रहे हैं, ये तो उजरत लेने आ रहे हैं, उजरत के लिए आकर हुसैन का जिक्र करते। ला अस्सलकुम अजरन अलैया, अंबिया ने क्या दावत दी, ओबदुल्लाह है, अल्लाह की तरफ आओ, अल्लाह के अब्द बनो। और साथ में कह दिया, इसी सूरह शुरा में साथ में कह दिया, ला अस्सलकुम अजरन अलैया, हम कोई उजरत नहीं मांगते। हम क्यों बुला रहे हैं तुम्हें खुदा की तरफ, क्योंकि ये हमारा फरीजा है, जिम्मेदारी है कि तुम अल्लाह के अब्द बनो, खुदा की तरफ आओ। लेकिन तुम ये ना समझो कि हमें कोई उजरत चाहिए, कोई पैसे चाहिए, कोई डॉलर चाहिए, कोई दिनार चाहिए। जो ले करके पैसे दिनार ले करके अदा करे ना, ये जिम्मेदार इंसान नहीं है। जिम्मेदार इंसान सिर्फ अल्लाह के लिए। कुरान कहता है कि हमने अंबिया से अहद लिया, और अंबिया से जो अहद लिया वो अहद नहीं था सिर्फ, उसे कुरान ने एक इस्तलाह इस्तेमाल की है, कहा मीसाक के इलाही। मीसाक यानी ऐसा अहद जो कभी टूट ही नहीं सकता, ऐसा अहद, ऐसी जिम्मेदारी इंसान लेके कभी ना टूटे। देखिए आप लोग भी यहां हरकत करते हैं, नेजती काम करते हैं, कितनी जिम्मेदारी आप लेते होंगे लेकिन तोड़ देते हैं बीच में, है ना। बाज़ औक़ात जिम्मेदारी लेते होंगे पाकिस्तान में फला इदारे को, हौजे को, किसी को हमने कुछ माल भेजना है यहां से, अहद भी करते हैं इतना भेजेंगे, पहला महीना शायद भेज दें, उसके बाद फिर कुछ नहीं, फिर ये नहीं हो रहा है, लोग नहीं करते। नहीं, जिम्मेदारी जब ली है अदा करो उसे, उफू पे अहद हो, खुदा पूछेगा, वरना फिर ना लो जिम्मेदारी। बढ़कर लो जो लिया है उसे अदा करना है, उसे वफा करना है, क्योंकि ये मिजाज बन गया है हमारे माशरे का, जिम्मेदारियों को हल्का समझते हैं। वो चीज जो मादर है, मां है किसी तहरीक की, वो ताहुद है, अहद है। तहरीक की शुरू यहीं से होती है, मुताहिद इंसान से। मुताहिद इंसान दर्दमंद इंसान होता है, दर्दमंद। क्यों इमाम खुमैनी ने ये इंकलाब बर्पा किया, क्यों पूछते, क्यों और भी तो थे, और भी थे, भले थे और भी थे, आलिम थे, फाजिल थे, मर्जा थे, सब कुछ थे, थे और भी थे, भले थे और भी थे, आलिम थे, फाजिल थे, मर्जा थे, सब कुछ थे, लेकिन मुताहिद नहीं थे, दर्दमंद नहीं थे। किस चीज ने हुसैन को निकाला, इसी अहद ने, दर्द ने। मुताहिद जिस दिन इंसान जिम्मेदार बनेगा दर्दमंद हो जाएगा, दर्द उसे जिम्मेदार बना देता है। जब दीन का दर्द हो, मिल्लत का दर्द हो, वो आगे बढ़कर जिम्मेदारी लेता है। किसे नहीं अच्छा लगता कि अपने बच्चों के साथ जिंदगी गुजारे, किसे नहीं पसंद है कि रोज सुबह निकले, शाम में घर पे सुकून से आए, टीवी खोल करके बैठे, बच्चों के साथ गप्पे लगाएं, कहानियां सुनाएं उनको, फिल्म देखें, इंटरनेट पर बैठे, वीकेंड में घूमने फिरने जाएं, अच्छा लगता है इंसान को। लेकिन जिम्मेदार इंसान इन सब चीजों को तर्क कर देता है। हुसैन इब्ने अली को कितने मशवरे दिए, यमन चले जाए, यहां चले जाए, वहां चले जाए, सुकून से अपनी फैमिली को ले चले जाए, जिंदगी गुजारे, आप औलिया अल्लाह है, आप नवासा रसूल हैं, लोग आपके पास खुद ही लेकर के आएंगे, माल ले आएंगे, गल्ला ले आएंगे, सब कुछ ले आएंगे, ना आपको कमाने की जरूरत है, आपको किसी चीज की जरूरत नहीं है। लेकिन देखे नहीं चुना हुसैन इब्ने अली ने यह रास्ता। कौन सा रास्ता लिया? सख्तियों का रास्ता, क्योंकि जिम्मेदारी अदा करनी है, ताहुद है, एक ताहुद अहद है, अहद इलाही है। ये सिफात जब तक नहीं पैदा होगी तहरीक नहीं बनती। मैंने पहले भी बताया तहरीकों और तंजीमों में ये फर्क है। तंजीमों में मीटिंग होती है, मीटिंग के अंदर जिम्मेदारियां दी जाती है कि भाई आपने ये काम करना है, आपने ये काम करना है, आपने वो काम करना है। फिर कुछ होते हैं जो तकल्लुफात में नहीं बोलते, कुछ बोल भी नहीं, आगा साहब मेरी तो कल ये मसरूफियत है, ये है, मैं ये नहीं कर सकता, मैं वो नहीं कर सकता। लेकिन तहरीकें इस तरह से नहीं होती हैं। तहरीकों में इंसान खुद जिम्मेदारी लेता है, जब देखता है कि कोई काम नहीं हो रहा है, खुद बढ़ के आगे जाता है कि मैंने ये काम अंजाम देना है, मैंने ये काम करना है। हत्ता कि उसकी आरजू ये होती है, आरजू कि खुदा मुझसे ज्यादा से ज्यादा काम ले। इमाम सज्जाद ये दुआ करते थे हमेशा कि खुदा जब भी तेरे दीन के किसी फराइज को अंजाम देना हो, ऐ खुदा मुझे नजरअंदाज ना करना, सबसे पहले मेरी तरफ रुजू कर। और हमारी आरजू ये होती है कि खुदा किसी और की तरफ रुजू करे, मैं बच जाऊं किसी तरह से, मेरी गर्दन आजाद हो जाए। अगर हम अपनी जिम्मेदारियों को अदा करना शुरू कर दें, बहुत से मसाइल हमारे फौरन हल हो जाएंगे। ये काम नहीं करते हम, इसीलिए मसाइल दिन ब दिन, रोज ब रोज बढ़ते जाते हैं। अल्लाह ने मीसाक लिया अंबिया से, ऐसा अहद जो ना टूटे कभी, मीसा के इलाही। लेकिन जब दीन बिना अहद के सिखाया जाए, कभी सीखा है आपने दीन में? किसी मदरसे में सिखाते हैं बच्चों को, मदरसों में भेजते होंगे आप बच्चों को, यहां नहीं तो पाकिस्तान में कहीं पर मदरसे में मुअल्लिम सिखाता है बच्चों को तुम्हें जिम्मेदार बनना है, मुताहिद बनना है, अहद क्या है? जबकि दीन का पहला चैप्टर शुरू यहीं से होता है कि दीन जिम्मेदार बनाता है। नजरियात के बाद अकदार, और अकदार में पहली अकदार यह है कि इंसान जिम्मेदार बने, मुताहिद बने, ताहुद हो उसका। लेकिन ये सिखाते ही नहीं। दीन जब इन चीजों के बिना सिखाया जाए क्या बनेगा? वो यही सिखाते, बस ये अमल अंजाम दो ताकि जन्नत मिल जाए, ये करो ताकि सवाब मिल जाए, ये हो ताकि जहन्नम से बच जाए। सारा दीन मैथमेटिकल रिलीजन है हमारा, इतना प्रॉफिट इतना लॉस। दीन तो प्रॉफिट लॉस के लिए नहीं आया है, हिसाब किताब ये नहीं करना है दीन ने। दीन ने ये देखना है कि जिम्मेदारी अदा की है या नहीं, नतीजा मिला हो या ना मिला हो फर्क नहीं पड़ता। अब अब्दुल्ला से रास्ते में सफर ने किसी से पूछा ना कि आप जा रहे हो इतने कम लोगों के साथ, आपको क्या लगता है आप कामयाब हो जाओगे? अब अब्दुल्ला ने कहा अगर तो मैं कामयाब हो गया अपने मकसद में, अगर तो ये मिल्लत इस सफर के दौरान बेदार हो गई और होकर मेरे साथ आ गई, खुदा का शुक्र। अगर ना भी हो सका कामयाब और मारा गया, तब भी अल्लाह का शुक्र कि मैंने अपनी जिम्मेदारी अदा कर दी। साई, कोशिश, जिम्मेदारी, नतीजा नहीं। इसकी तरफ आएंगे बाद में। अभी अगले जो अनासिर जो बयान करने उम्मत तहरीक के हवाले से, उसमें यही है, दीन की बुनियाद इसी से शुरू होती है। امام خمینی رحمت اللہ علیہ جب شہید عارف حسینی کی شہادت پر جو پیغام لکھا اس میں یہی کہا کہ کیوں چند علماء کو شہید کیا جاتا ہے، کیوں شہید بہشتی کو شہید کیا گیا، کیوں بہونر کو شہید کیا گیا، کیوں متحری کو شہید کیا گیا، کیوں شہید باقر صدر کو شہید کیا گیا، کیوں شہید حسینی کو شہید کیا، کیوں باقی ہزاروں لاکھوں کو نہیں شہید کیا جاتا؟ کیونکہ فرق ہے. کیا فرق ہے؟ امام فرماتے کہ یہ متعہد علماء ہے، متعہد علماء ہے. کسی نہیں اچھا لگتا عالم کو. ہمارے استاد محترم آصف جواد نقوی، جن سے آپ آشنا ہیں، آپ سنتے رہتے ہیں ملٹی میڈیا اکثر، یہاں چلتا ہے سلسلہ، بڑی شخصیت ہے. 30 سال کے قریب عرصہ گزارا ہے کم میں، 30 سال علمی شخصیت ہے. یعنی اس وقت جو مخالفین بھی ہیں پاکستان میں، جو مخالفین علماء علمی طبقہ بھی ہے، وہ بھی یہ کہتا ہے کہ علمی سطح میں ان کے مقابلے کا کوئی نہیں ہے. یعنی مخالفین بھی اس چیز کا اقرار کرتا ہے، دشمن بھی اقرار کرتا ہے کہ علمی سطح کوئی نہیں ہے. اتنی علمی سطح کا شخص اگر آج کم میں بیٹھا ہو، مرجعیت کے مقام پر ہو، اکثر صبح سے لے کے شام تک لوگ ملاقاتوں کا وقت لیں، بڑے بڑے وفد آئے، آ کر کے بوسے لے کر کے جائیں، خمس دے کر کے جائیں، دن میں ایک در سے خارج دے، اتنا عزت، اتنی مقام وہاں پر ملے، ایک شخصیتی مقام، شخصی مقام، لیکن یہ سب کچھ چھوڑ کر کے موت کو گلے لگا کر آ جانا پاکستان میں، کون سی چیز؟
سلامتی کے لیے برانتر سروا
کون سی چیز لے کر کے؟ یہی عہد لے کر کے آیا، عہد کہ میری ذمہ داری ہے اس ملت کو ذلت سے باہر نکالنا، اسے پستی سے باہر نکالنا، اسے نجات کا راستہ دکھانا، اسے ظلمت سے باہر نکالنا، نور کی طرف لے جانا. متعہد علماء یہ کام کرتے ہیں، جن کے اندر تعہد ہوتا ہے، اور روش بھی ان کی حسینی روش ہوتی ہے. جب اللہ کے لیے ذمہ داری ادا کرنا ہے تو روش بھی حسینی روش، نہ کسی اور روش سے کرنا ہوتا یہ کام. اسی لیے دشمن اس طرح کے علماء کا بھی دشمن ہوتا ہے، جن کے اندر تعہد ہوتا ہے. کیوں ابا عبداللہ نے منا میں خاص کر علماء کو بلایا، عالموں کو بلایا؟ کیونکہ عالم متعہد ہے، خواص ہے، متعہد طبقہ ہے. اس نے اپنے علم کا اعلان کیا، یعنی تعہد کا اعلان کیا ہے، اسے احساس دلایا کہ تمہاری کیا ذمہ داریاں ہیں، کیوں بھول چکے ہو اپنی ذمہ داریوں کو، حب دنیا میں موت کے خوف سے اپنے تعہد کو بھول چکے ہو، اپنے عہد کو بھول چکے ہو، جو تم نے کرنا ہے. انسان ان نقطوں کی طرف غور کرے، خاص کر کے شب عاشور. شب عاشور متعہدوں کی شب ہے، یہ وہ شب ہے جس میں اصحاب نے حسین سے عہد کیا کہ ہم آپ کو تنہا نہیں چھوڑیں گے، ہم اپنے رہبر، اپنے امام کے آگے ہیں، دفاع میں آگے ہیں، اطاعت میں پیچھے ہیں. ہم سمجھتے نا ہمیشہ جب رہبر پر کچھ حملہ ہو تو رہبر نے کچھ کہنا چاہیے، نا، اطاعت میں رہبر کے پیچھے رہے، دفاع میں رہبر کے آگے رہے، اس کا انتظار نہ کرے کہ رہبر کچھ کہے تو میں کچھ کروں گا، نا. ایک صحابی نے روزے عاشورہ توہین کی حسین ابن علی کی میدان میں، وقت ظہر قریب تھا، اس نے کہا ابا عبداللہ ظہر کا وقت ہو چکا ہے نماز کا، وہاں پر کہا کہ لشکر عمر ساتھ سے کہ نماز پڑھنے کا کے لیے جنگ کو روکی جائے. جواب دیا وہاں پر عمر ابن سعد نے یا شمر نے کہ حسین کا نماز سے کیا تعلق، حسین تمہیں تو جہنم میں جانا ہے. اس اصحاب حسین نے فوراً ابا عبداللہ سے کہا مولا نماز کا وقت ہو چکا ہے لیکن پہلے مجھے اس ملون کو جواب دینا ہے، نماز میں جا کر کے جنت میں آپ کے نانا کے ساتھ اب پڑھوں گا، پہلے مجھے جواب دینا اس ملعون کو جس نے ایک امام کی رہبر کی توہین کی ہے، کیونکہ ولایت سے نماز باقی ہے، رہبر کی دفاع آگے ہوتی ہے جب رہبر کی توہین ہو، رہبر کی دفاع میں آگے کھڑے ہو جائے کہ رہبر نماز ادا کر سکے، یہ تعہد ہے، یہ عہد ہے جو کربلا میں سراپا نظر آتا ہے کہ عہد کیا ہے. اب عہد کو کیا کرنا ہے؟ وفا کرنا ہے. وفا، وفا یعنی مکمل طور پہ ادا کرنا ہے، کوئی کمی نہ رہے اس میں. بعض اوقات ذمہ داری لیتا ہے انسان لیکن وفا نہیں کرتا عہد کو، کرتا ہے تھوڑا بہت کر لیتا ہے، ذمہ داری لی ہے کچھ تو کرنا ہے، یہ وفا نہیں ہے. وفا کہتے ہیں نا وفاداری، ہم سمجھتے ہیں وفاداری یعنی کسی سیٹھ کے ساتھ، مالک کے ساتھ، چودھری کے ساتھ وفادار ہونا، جاب کے ساتھ وفادار ہونا اپنے. وفا یعنی ذمہ داری کو مکمل طور پہ ادا کرنا کہ کوئی باقی نہ رہے، اسے وفات کہتے ہیں. کسی کی وفات ہو گئی، وفات یعنی کیا؟ مر گیا انسان، مر جانے کے بعد کیا ہوتا ہے؟ مکمل طور سے دنیا سے چلا گیا وہ، اب اس کا کوئی رابطہ دنیا میں نہیں ہے. اب یہ سب ہم نے خیالاتی بنائی ہے کہ وہ نانا خواب میں آئے تھے، انہوں نے کہا کہ بریانی بنانا کل مجلس میں، حلیم بنانا، یہ سب ہمارے تخیلات ہیں، اس طرح سے نہیں ہوتا. ایک بار وفات ہو گئی، مکمل طور پہ اس کا رشتہ اس عالم میں ملک سے ختم ہو گیا، ٹوٹ گیا، وفا ہو گئی، کامل ہو گیا، مکمل ہو گیا. عہد کو وفا کرنا ایسے ہی ہے کہ مکمل طور پر ادا کرے اسے، کوئی چیز اس میں باقی نہ رہے ذرا سی بھی، اتنے پرفیکشن کے ساتھ انسان یہ کام کرے. اب ایک، یہ جو ہم دعائیں عہد پڑھتے ہیں دعائیں عہد جمعہ کے دن، یہ کیا ہے دعائیں عہد؟ نام ہی اس کا عہد ہے، یہ دعا میں عہد کرتے. کیا عہد کرتے ہم؟ اللہم انی اجدد لہو فی سبحت یوم ہذا، آج کے دن، آج کی صبح میں کیا کرتا ہوں؟ تجدید کرتا ہوں. کس چیز کی؟ وما عشت من ایام عہدا و عقدا و بیتا لہو فی ان کی، اپنے عہد کی ذمہ داری کی، اپنے عقد کی جو میں نے گانٹھ باندھی ہے امامت کے ساتھ، امت نے گانٹھ باندھی بھی ہے، عقد کیا ہوا ہے، اور بیعت کی جو میں نے تسلیم کیا ہے آپ کو، میں اس کو ہر صبح تجدید کرتا ہوں تاکہ بھول نہ جاؤں کہ میرا عہد کیا ہے. لا احول ان ولا ازول ابدا، نہ اس میں تحول آئے گا، نہ اس میں کوئی تبدیلی آئے گی، نہ اس میں کوئی زوال آئے گا، نہ یہ نیچے آئے گا. عہد ایسا عہد امام کے ساتھ، نہ بدلے نہ کمی آئے. وفا اسی کو کہتے ہیں، جو عہد کیا بدلنا نہیں ہے اس عہد کو، اور نہ ہی اس میں کمی آنی چاہیے، اس طرح کا عہد. اللہم اجعلنی من انصارہی، کیا ہے میرا عہد؟ اے خدا میں نے امام سے عہد کیا ہے، تجھ سے دعا کرتا ہوں کہ میں اس عہد پہ باقی رہوں، کہ میں انصار بنوں امام کا، اس راستے کو جاری رکھوں جو امام کا راستہ ہے. حل من ناصر ینصرنا، حسین نے کسے پکارا؟ انصار کو پکارا کہ کوئی آ کر اس راستے کو جاری رکھے. امام زمانہ سے بھی یہی عہد کرتے ہیں ہم کہ ہم آپ کے انصار ہیں، اس راستے کو جاری رکھیں گے. یہ عہد ہر صبح کر رہا ہوں میں، ہر صبح، نہ اس وقت کے جب امام کا ظہور ہوگا تب میں مدد کروں گا، مدد آج کرنی ہے تاکہ ظہور ہو. یہ عہد کہ میں انصار بنوں. وَأَعْوَانِهِ وَزَّعْبَيَّنَ أَنْهُ، میں آپ کے دفاع کرنے والوں میں، نہ صرف مدد کرنے والوں میں. امام کے ساتھ کس چیز کا عہد ہے؟ کہ میں ایک، آپ کا انصار ہوں، آپ کے راستے کو جاری رکھوں گا. دو، میں آپ کا محافظ ہوں، آپ کی حفاظت کروں گا. میں آپ کا کفیل ہوں کہ آپ کے دین کو، امامت کو، ولایت کو جس چیز کی ضرورت ہے میں اس کی کفالت کروں گا. یہ سارے کام میرے ہیں. یہ دعائیں عہد امام زمانہ نہیں پڑھ رہے ہیں، میں پڑھ رہا ہوں اپنے وقت کے امام کے لیے. والممتثلین لاوامر ہی، ہر امور میں، ہر امور میں آپ کے حکم کا مطیع ہوں میں، ہر امر جو آپ کا ہے. والمحامین عنہ، وہ جس نے بقائم رکھا ہے. والسابقین الی ارادتہ، عجب سبقت، نہ صرف یہ کہ میں عہد پورا کروں گا، دوسرے جو اس میدان میں ان سے آگے بڑھوں گا میں سبقت عطا کروں گا. دین کہتا ہے ایک دوسرے سے حسد مت کرو، ایک دوسرے سے جانے کی کوشش، کسی کے پاس مال ہے کوشش مت کرو کہ اس سے آگے بڑھ جاؤ. لیکن جب ذمہ داریاں لینے کی اور ادا کرنے کی بات آتی ہے، دین کہتا ہے ایک دوسرے سے کمپٹیشن کرو، مقابلہ کرو، آگے بڑھو، سابقون میں سے بنو، سبقت لے جاؤ ایک دوسرے پر. یہاں پر تعارف نہ کرو کہ نہیں آگا آپ، نہیں، خود آگے بڑھو، یہ ذمہ داری میں نے ادا کرنی ہے، میں نے یہ کام کرنا ہے. وَالْمُسْتَشَهِدِينَ بَيْنَ يَدَيْ، اس حد تک کے وفا کروں گا ادا کہ میں شہادت تک پہنچ جاؤں. یعنی لمٹ یہ ہے عہد کو وفا کرنے کی، یعنی کہیں بھی بریک نہیں ہے، کہیں بھی چھٹی نہیں ہے، کہیں بھی وقفہ نہیں ہے، کہیں ویکینڈ نہیں ہے، کہیں سمر ہالیڈے نہیں ہے، کہیں ونٹر ہالیڈے نہیں ہے، کہیں پکنک نہیں ہے، کہیں باربیکیو نہیں ہے، کہیں پارک نہیں ہے. مسلسل تا شہادت تک نہ پہنچوں میں اپنے عہد کو وفا کرتا رہوں گا. اللهم ان حال بيني وبينه الموت الذي جعلته، اے خدایا اگر میں اپنا عہد وفا نہ کر سکوں اور موت آ جائے مجھے، تب میں کیا کروں گا؟ موت آ گئی، اب میرا اختیار ختم ہو گیا، اب میرا کوئی اختیار نہیں ہے، تو نے مجھے موت دے دی، میں بری اس ذمہ ہو گیا. لیکن نہ، متعہد انسان اس وقت بھی کہتا ہے کہ قبر میں جانے کے بعد، دنیا سے جانے کے بعد بھی میرا درد ختم نہیں ہوتا، میں بے چین رہتا ہوں. کس چیز کے لیے؟ اللہم ان حال بینی وبینہ الموت الذی جعلتہ علی عبادک حتما مخزیتا فاخرجنی من قبری معتذرا کفنی شاہرا سیفی مجردا مجدرا کناتی. اے خدایا میری آرزو یہ ہے کہ اس وقت بھی جب تیرا امام پکارے میں قبر سے کفن پہن کر کے باہر نکلوں، ہاتھ میں تلوار لے کر، سیف لے کر. اتنا میرے اندر درد ہے، اتنا میں ذمہ داری کو ادا کرنے کے لیے، وفا کو، عہد کو وفا کرنے کے لیے بیتاب ہوں. ملبین دعوت الدائی فی الحاضر والبعدی، اور اپنے دائی کو، امام کو جو مجھے دعوت دے رہا ہے، چاہے کہیں سے بھی دعوت دے، وہ صحرا سے دعوت دے، شہروں سے، بلاد سے دعوت دے، اے خدا مجھے قبر سے باہر نکالنا. دیکھیں یہ دین کی تعلیم یہ ہے، یہ دین سکھاتا ہے. تحریکیں ایسے چلتی ہے، تحریکوں کے اندر یہ انگیزہ ہوتا ہے. ہمیں گھر سے باہر نکالنے کے لیے کتنے جتن کرنا پڑتے ہیں، کرنا پڑتے ہیں نا گھر سے باہر نکالنے کے لیے. مومنین کو لانے کے لیے بسیں بھیجے، ٹرینیں بھیجے، فلائٹ بھیجے، پتہ نہیں ہیلی کاپٹر بھیجے، کیا کیا کرے تب مومنین گھر سے نکل کر آتے ہیں. لیکن متعہد کہتا ہے کہ مجھے خدا مجھے قبر سے بھی باہر نکال, قبر سے باہر نکال کے مجھے بننا سنورنا بھی نہیں, کفن میں ہی باہر نکال مجھے. یہ متعہد انسان ہوتا ہے, یہ ذمہ دار انسان ہوتا ہے. دعائیں, زیارت جامع کبیر, زیارت عاشورا, زیارت جامع کبیر کیا پڑھتے ہیں اس میں؟ اس میں ہم پہلا حصے میں یہ بیان کرتے ہیں کہ اے امام, اے ولی اللہ, آپ کی قبروں پر آیا ہوں, اشہد ان, میں شہادت دیتا ہوں. کس چیز کی شہادت؟ کہ آپ نے جو اللہ سے عہد کیا اسے پورا کیا. حتی اتوک الیقین, آپ موت کے مقام تک پہنچ گئے, اس وقت تک آپ نے عہد کو پورا کیا. پھر فوراً آ کر کہتا ہوں ابھی انتا و امی و تبتی و مالی و اسرتی, اب میں آپ کے راستے پر چلنا چاہتا ہوں اور وہ کام جو آپ نے کیا میں نے کرنا ہے. آپ کو یہاں سے امامت اور امت کا رشتہ جڑتا ہے. عزیزان, حسین سے عہد کا رشتہ جوڑے, نہ حاجتوں کا رشتہ. اپنی آرزوؤں کو اہل بیت پر نہ تھوپے, اپنی آرزوؤں کو فرزند حسین, آل حسین پر نہ جا کر لگائیں کہ ان کی بھی یہ آرزوئیں تھی, ان کی بھی شادیوں کی آرزوئیں تھی, کربلا میں مہندی کی آرزوئیں تھی. نہ, یہ ہماری آرزوئیں, یہ رشتہ نہ جوڑیں, یہ دنیاوی رشتہ نہ جوڑیں حسین سے, کربلائیوں سے. یہ رشتہ تعہد کا رشتہ ہے, عہد کا رشتہ ہے. یہ رشتہ جوڑیں, نہیں چلتی. تعہد کے بنا تحریکیں نہیں چل سکتی. فیل ہے, ہر وہ کام فیل ہے جس میں عہد نہ ہو. متحرک افراد ہی صرف تحریک چلا سکتے ہیں, چاہے چند کیوں نہ ہو وہی چلا سکتے ہیں. جس دن لوگ ذمہ داریوں سے بھاگنا شروع ہو جائیں وہ تحریک ہی نہیں چلتی, فیل ہو جاتی ہے وہ. امام حسن کے ساتھ متحد نہیں تھے, فیل ہو گیا. امیر المومنین کے ساتھ متحد ختم ہو گئے. اسی لیے علی نے کہا جب مالک اشتر کو شہید کیا, کہ خدا, علی نے کہیں گریہ نہیں کیا. سیدہ کے بعد اگر گریہ کیا تو عمار کی شہادت پر اور پھر مالک اشتر کی شہادت پر. کیا کہا مالک اشتر؟ اے خدا, تو نے ایک مالک دیا تھا مجھے, وہ بھی لے لیا. خدا الہی رہبروں کو ایسے ہی کرتا ہے, ایک مالک دیتا ہے, ایک عمار دیتا ہے. اور یہ رہبروں کی آرزو ہی یہ ہوتی, کون ہے عمار؟ 70 سال کا بوڑھا عمار. لیکن عمار جہاں دیکھے دین کی توہین, دین کی ضرورت, عمار اس میدان میں. حتیٰ کہ روکا علی نے کہ عمار کچھ لوگوں سے نہ الجھو, تم یہ لائق نہیں ہے اس کے کہ تم ان سے الجھو. اسی لیے جب عمار شہید ہو گئے تو علی کی صدا نکلتی, اینا عمار, کہاں ہے؟ ہزاروں ہزاروں موجود ہیں کوفے کی مسجد میں, ہزاروں کے بیچ میں سارے سپاہ علی ہیں, کوفی ہے, کمانڈر ہے, جنرل ہے, بڑے بڑے سیکرٹری ہیں, بڑے بڑے پوسٹوں پر بیٹھے, لیکن علی کیا کہتے؟ اینا عمار, اینا ذل شہادتین, کہاں ہے یہ میرے چند, میرے عمار کہاں ہے یہ؟ علی یہ تو ہے نا, یہ بھی تلوار چلانا جانتے. نہ, علی کو تلوار چلانے والے نہیں چاہیے, علی کو ذمہ دار چاہیے. ذمہ دار کیا؟ ذمہ دار انسان نہ ہو, اس قوم کا امام حتمن شہید ہوتا ہے. پوچھتے ہیں امام خمینی کو شہادت کیوں نہیں ملی؟ نہ, امام خمینی کو شہادت اس لیے نہیں ملی کہ امام کو ایک ذمہ دار ملت ملی, جس نے کوئی تیر امام تک پہنچنے نہیں دیا. اسی لیے, لیکن ائمہ کو ذمہ دار افراد نہیں ملے, متعہد نہیں ملے. یہی ہے غیر ذمہ داریاں. اگر یہ صفات انسان اپنے اندر پروان چڑھا لے, عہد کرے ان دنوں میں شب عاشور میں کہ مجھے متعہد بننا ہے, مجھے اپنے عہد کو وفا کرنا ہے, اسی سے جو تحریک جو ہے وہ وجود میں آتی ہے اور انسان کربلائی بن سکتا, ساری مشکلات اس کی حل ہو سکتی ہے. دیکھیں کتنی غیر ذمہ داری ہیں ہمارے اندر. آج ممبروں سے کچھ بھی بیان کرے, نصیریت بیان ہو, شرک بیان ہو, ہر کوئی سن رہا ہے, گویا کسی کی ذمہ داری نہیں ہے کہ اسے روکے. تاجران آئیں ریٹ لگائیں تجارت کریں دین کی، کوئی کسی کی ذمہ داری نہیں ہے کہ اسے روکے. ہر کوئی بیٹھ کے صرف سر ڈھونڈتا ہے، کہتے بھی ہیں کہ جی بہت برا ہو رہا ہے، کوئی روکتا نہیں. ایک آیت کے ایک واو میں تحریف کی قابل احرار میں یہودی جو عالم بن گیا تھا وہاں بیٹھا ہوا تھا، ایک آیت کے ایک لفظ میں تحریف کی، ابو ذر غفاری نے اونٹ کی ہڈی اٹھا کے اس کا سر توڑ دیا. یا پورے دین میں تحریف ہو چکی ہے. حق بنتا ہے امام زمانہ کو بھی آج کہنے کا، اینا اینا ابو ذر، کوئی ہے تم میں ابو ذر؟ کوئی ہے؟ ایک رہبر کی توہین کرے کوئی؟ علماء بھی خاموش، ہر کوئی خاموش، اور جو بولتا ہے کوئی ایک ابو ذر اٹھتا ہے تو اس کے مخالفت میں بولتے ہو کہ کیا ضرورت ہے بولنے کی؟ بولنے کی ضرورت ہے کہ ذمہ دار ہے اسی لیے بول رہا ہے، اسی لیے بول رہا ہے. نہ بولے گا تو تمہارا کوئی یقین نہیں، تمہاری گارنٹی ہے کہ تم اس رہبر کا بھی سر نیزے پہ چڑھا دو گے ایک دن. اسی لیے غیر ذمہ داریاں ہر جگہ کہیں پر بھی دین کی قرآن کی بے حرمتیاں ہوں، خاموش ہے مسلمان، خاموش ہے شیعہ، خاموش ہے، کچھ نہیں کرنا. توہین ہو. قرآن کی ایک آیت ہے جو ابا عبداللہ پڑھتے تھے ہمیشہ، بہت خوبصورت آیت ہے یہ، من المؤمنین رجال صدقوا ما عهد الله. مومنین میں سے مرد وہ ہے، مرد قرآن کہتا ہے، قرآن کہتا ہے مردانگی کس میں ہے؟ نہ جس کی مونچھیں ہو، نہ جس کی داڑیاں ہو، نہ جس کی باڈی ہو، نہ جو جا کر کے جمنازیم میں جا کر کے مسل بنائے اپنے، نہ جو آ کر کے بیوی کو آ کر کے ڈانٹ لگائے تھپڑ لگائے، وہ مرد نہیں ہے. قرآن کہتا ہے مومنین میں سے مرد عورت دونوں میں سے مردانگی اس کے اندر ہے جو اللہ کے ساتھ کیا ہوا عہد پورا کرے. قرآن کہتا ہے پہلے عہد نہیں دین نہیں، حتیٰ کہ نہ صرف دین، اگر عہد نہیں ہو نہ مرد ہو تو ہماری مردانگی ختم ہے. مَا عَهَدَ اللَّهُ عَلَيَّ فَمِنْهُمْ مَنْ قَضَى نَحْبَهُ وَمِنْهُمْ مَنْ يَنْتَظِرُ وَمَا بَدَّلُونَ تَبْدِيلًا. کچھ ایسے ہیں، حسین ابن علی پڑھتے تھے یہ آیت ابا عبداللہ، سارے راستے میں یہ آیت تلاوت کرتے تھے کہ کچھ ایسے ہیں مرد وہ ہیں جو عہد کو ادا کرو، کچھ ایسے ہیں جو عہد کو ادا کر کے جا چکے ہیں، اور ہم جیسے کچھ ہیں جو انتظار میں ہے کہ اے خدا میں بھی اس مقام تک پہنچوں. جن کے اندر ذرا سی بھی تبدیلی نہیں آئی ہے. ابا عبداللہ نے ایک صحابی کو بھیجا، سفیر کو، قیس ابن سیدوی، حضرت مسلم ابن عقیل کے بعد، پہلے حضرت مسلم کو بھیجا، اس کے بعد قیس ابن سیدوی کو بھیجا ایک خط لے کر، چند کوفہ کے خواص کے نام. یہ لے کر کے خط پہنچے کوفہ میں، لیکن راستے میں ان کو پکڑ لیا عبید اللہ ابن، جب ان کو پکڑا تو انہوں نے اس خط کو پھاڑ دیا، بالکل ریزہ ریزہ کر دیا. عبید اللہ جاننا چاہتا تھا اس وقت کہ وہ کون سے ایسے خواص ہیں، اصحاب ہیں، جن کو ابا عبداللہ سمجھتے ہیں کہ یہ مدد کو آ سکتے. اس نے بہت ٹارچر کیا قیس ابن سیدوی کو کہ کسی طرح سے یہ بتا کہ یہ خط کس کے نام پر تھا، صرف وہ نام مجھے بتا دے کون تھے وہ لوگ جن کے نام پہ حسین ابن علی نے خط لکھا. اس نے کہا میں نے نہیں بنانا، نہیں بتانا. ٹارچر کیا، پھر کہا ٹھیک ہے میں تمہیں چھوڑ دیتا ہوں ایک شرط پر، کوفے میں سب کو جمع کریں گے. تو نے صرف جا کر کے، قیس صاحب نے جا کر کے صرف حسین ابن علی پر لعنت کرنی ہے وہاں سے. انہوں نے کہا ٹھیک ہے، کہا ٹھیک ہے، لے کر آئے، کھڑا کیا کوفے میں دارالعمارہ کے پاس. قیس ابن سیدوی نے سب سے پہلے درود بھیجا رسول اللہ پر اور لعنت کی عبید اللہ ابن زیاد پر اور یزید پر، وہیں پہ شہید کیا اس شخص کو. ابا عبداللہ راستے میں ہے، راستے میں چار افراد آتے ہیں وہاں پر، جب حور نے گھیر لیا ابا عبداللہ کو، یہ آ کر کے ابا عبداللہ سے ملتے ہیں اور آ کر کے ابا عبداللہ نے پوچھا کوفے کا کیا حال ہے، کہا قیس کا کیا حال ہے، قیس پہنچے یا نہیں وہاں. انہوں نے بتایا کہ قیس کے ساتھ تو یہ ماجرا ہوا ہے، قیس سے عبداللہ نے کہا کہ لعنت کریں اور قیس نے جا کر وہی ممبر پر کھڑے ہو کر عبداللہ پر لعنت کی. ابا عبداللہ نے اس آیت کو وہاں پر پڑھا، من المومنین رجالا صدقوا ما عہد اللہ ہے، یہ مرد ہے یہ جس نے عہد کیا تھا کہ میں حسین ابن علی کا پیغام پہنچاؤں گا اور پہنچا دیا اس پیغام کو. یا ایہا الرسول بلغ ما انزل، ہم نے جو نازل کیا ہے کیوں نہیں پہنچاتے اسے؟ رسول نے تو پہنچا دیا گدیر میں، لیکن کیا وارثان رسول کو یہ عہد نہیں پورا کرنا ہے کہ اسی ولایت کے پیغام کو پہنچائیں؟ جو پیغام پہنچائے گا وہ مرد ہے، جو پیغام نہیں پہنچائے گا، حسین ابن علی بتا رہے ہیں کہ وہ مرد نہیں ہے. مردانگی یہ ہے کہ اسلام ناب ولایت دین کا پیغام پہنچائے انسان، یہ مردانگی ہے جس کی طرف انسان کو آنا ہے، اس عہد کو ادا کرنا ہے. حسین کو انصار چاہیے، حسین کو موہب نہیں چاہیے، حسین کو اپنے در پر عاشور کے دن آ کر نعرے باندھنے والے نہیں چاہیے، حسین کو لنگر بنانے والے نہیں چاہیے. یہ سب تو کوفے میں بھی تھے، مدینے میں بھی تھے، لنگر وہاں بھی بن رہے تھے، اونٹ وہاں بھی کٹ رہے تھے، تکے وہاں بھی بن رہے تھے، بریانیاں وہاں بھی بن رہی تھی، حلیم وہاں بھی بن رہا تھا. یہ نہیں چاہیے حسین کو، حسین کو قیس جیسے متعہد چاہیے جو حسین کا پیغام سولی پر چڑھ کے بھی پہنچائے، یہ چاہیے حسین کو. یہ وہ افراد ہیں جو تحریک چلاتے. تحریک کربلائی ایسی نہیں ہے کہ صرف عاشور کے دن شروع ہوئی اور عاشور کے دن ختم ہو گئی، نہ، یہ تحریک مسلم نے چلائی، یہ تحریک قیس ابن سیدوی نے چلائی، یہ تحریک سلیمان نے چلائی بصرہ میں، بیدار کیا، پیغام پہنچایا ولایت کا، امامت کا، یہ وہ کام تھا جو کیا اور اپنے عہد کو وفا کیا، عہد کو وفا کیا مکمل طور پر، جب تک کہ جان نہ چلی جائے وفا کرتے رہے. لیکن کچھ ایسے غیر متحد بھی تھے کہ جب دیکھا مسلم شہید ہو گئے فوراً جا کر کے اپنے آپ کو عبیداللہ کے حوالے کر دیا کہ ہمیں زندان میں ڈال دیں. کچھ ایسے تھے جو فرار کر گئے کوفے سے، غیر متحد، اور جب راستے میں ملتے ہیں حسین ابن علی سے تو پناہ مانگتے ہیں کہ مولا جانے دے ہمیں، ہم نہیں آ سکتے آپ کے ساتھ، کہ ہمیں پتا ہے آپ مارے جاؤ گے. آپ کے پتا ہونے سے پہلے حسین کو پتا ہے کہ کیا ہونا ہے. حسین کو درس دیتے ہو کہ مارے جاؤ گے، حسین کو بتاتے ہو کہ یہاں یمن چلے جاؤ، حسین کو بتاتے ہو کہ کہیں اور چلے جاؤ، حسین کو تو سب پتا ہے کیا ہونا ہے. حسین کو اپنی جائے شہادت بھی پتا ہے، حسین کو ایک ایک اصحاب کے گرنے کی جگہ بھی پتا ہے. تمہارا کام ہے کہ حسین کے ساتھ چلو، حسین کے راستے پر چلو، متعہد متعہد. عبیداللہ ابن حرجوفی، فرصت نہیں کہ میں پورے واقعے میں جاؤں، میں صرف جب عبیداللہ ابن حرجوفی سے ابا عبداللہ ملنے گئے، اسے بلایا یہ نہیں آیا، جب اسے ملنے گئے تو یہ خود لکھتا ہے روایت میں کہ میں نے جو منظر دیکھا میرا دل لرز گیا. کیا منظر تھا وہ؟ کہ حسین خیمے سے گھوڑے پر آ رہے ہیں اور حسین کے ساتھ جو حسین کے اصحاب ہیں وہ اس طرح سے حسین کو گھیرے ہوئے ہیں جیسے پروانے شمع کے آگے ہوتے ہیں، कोई आगे से यूं जाता है, कोई ऐसे निकलता है, कोई पीछे से जाता है, कि कहीं हुसैन पर कोई हवा का, कोई रेत का जर्रा भी आकर के हुसैन के जिस्म से ना टकराए। लेकिन यही हुसैन है असरे आशूर तने तनहा, क्योंकि ये वो साथी थे जो अपना अहद पूरा करके चले गए। अजीजान, जब अहद और वफा का नाम आता है तो वफा का एक पैकर करबला में, जो वफा की अलामत है, जिसे अली ने खुदा से दुआ में मांगा। अली को पता था कि करबला में बहुत चंद पहुंचेंगे, अली को पता था कि हजारों अस्हाबे रसूल मदीने में, मक्के में गैर जिम्मेदाराना होकर के बैठे होंगे, मेरे हुसैन के साथ कुछ ऐसे वफा के पैकर भी चाहिए। अली ने दुआ की खुदा से, फिर उस दुआ को अमली करने के लिए अपने भाई अकील से कहा, मेरे भाई अकील, मुझे एक ऐसी जौजा चाहिए, एक ऐसी जौजा मेरे लिए इंतखाब करो जो शुजा हो, जो मुताहिद हो, ऐसे घराने से हो जिसके अंदर खौफ ना हो, ताकि मुझे एक ऐसा फर्जंद चाहिए, ऐसा बेटा चाहिए इस औरत से जो हुसैन के साथ करबला में अहद को वफा करे। हम शादियों के लिए ऐसी औरतों को ढूंढते हैं जो कितना दहेज लेकर आती है। कभी हमने खुदा से ये दुआ की है, है खुदा मुझे ऐसी जौजा दे जिसके रहम से अबुल फजल अब्बास जैसे पिसर पैदा हो। कभी हम ये आरजू करते नहीं करते। अली की दुआ पूरी हुई। अब्बास का सिन करबला में 34 साल है, 34, तकरीबन 20 साल से भी ज्यादा सिन छोटा है हुसैन इब्ने अली से। जवान, जवानी के उरूज पर, तारीख गवाह है, तारीख मदीने में बैत के मुतालिबे से लेकर के आशूर तक कहीं एक जुमला बता दे कि अबुल फजल अब्बास ने हुसैन से पूछा हो कि मौला कहां जाना है, क्या होगा मेरे साथ, हम क्यों जा रहे हैं, कहीं बता दे। मुती अम्र मौलाई, अपने रहबर के मुती बनना है तो अबुल फजल अब्बास से सीखे। अब्बास मुती रहबर है, इताद गुजार रहबर है, इताद गुजार इमाम है। अब्बास हर जगह हुसैन के साथ, और जब तक अब्बास मौजूद है हुसैन को अपनी जान की फिक्र नहीं है, लेकिन हुसैन एक बात से मुतमईन है कि नामूस अली, नामूस रसूल महफूज है जब तक अब्बास मौजूद है। क्योंकि मुताहिद इंसान, जिम्मेदार इंसान कभी गवारा नहीं करता कि उसकी नामूस की तरफ कोई इशारा भी कर सके। अजीजान, आज की शब मंसूब है अबुल फजल अब्बास के मसायब से, अबुल फजल अब्बास की आजादारी से। सख्त है मुझ पर के इस कम फुर्सत में अबुल फजल अब्बास फजीलत, जद फजीलत के मसायब बयान करना। रोजे आशूरा अब्बास मुसलसल देखते रहे, देखते रहे कि हर कोई आता इजाजत लेता शहीद होने चला जाता। अब्बास आते अब हुसैन से पूछते, मौला मुझे इजाजत दे जंग की। हुसैन कहते, अब्बास आप अलमदार हो, آپ علمدار ہو اس لشکر کے، لیکن ایک وقت آتا ہے جب سارے شہید ہو گئے، عباس پوچھتے مولا وہ لشکر کہاں جس کا میں علمدار ہوں، وہ لشکر کہاں جس کا میں علمدار ہوں. شمر نے عباس کو پناہ کی دعوت دی، عباس نے کہا لعنت ہو تجھ پر، تو مجھے حسین سے رسول کے نواسے سے دور کرنے کی بات کرتا ہے، جان کی امان دیتا ہے، میرے جان کی امان حسین کے ساتھ ہے. ایک وقت آتا ہے عصر عاشور جب حسین فرماتے ہیں عباس سے، ابو الفضل عباس اجازت لینے آتے ہیں، حسین کہتے ہیں میرے بھائی ایک مرتبہ خیموں میں نظر دیکھ کر کے آؤ کیا حال ہے. عباس خیموں کی طرف جاتے ہیں، ایک خیمہ جس میں حسین کی 4 سال کی بچی نے اپنے دوسرے بچوں کو جمع کیا ہے اور التش التش کی صدائیں بلند ہے. عباس نے یہ آواز سنی، آ کر کے حسین مولا سے کہا مولا بچے بہت پیاسے ہیں. حسین نے کہا عباس علمدار بھی ہو اب سکا بن جاؤ حسین کے، جائے جا کر کے پانی لے آئے بچوں کے لیے. عباس نکلے، مشکیزہ لیا، ہاتھ میں علم لیا، خیمے کی طرف آئے، حسین کی بچی سے کہتے ہیں کہ تیرا چچا عباس جا رہا ہے، اب پانی لے کر کے آئے گا. بچی نے بھی سب کو دھارس دیا، میرا چچا عباس ہے، صفین میں جس نے جنگ کے جوہر دکھائے، میرے دادا علی کی دعا ہے، عباس کی شجاعت کے آگے کوئی نہیں، حتماً پانی لے کر آئیں گے. عباس پہنچے، 4,000 کا لشکر عمر ابن سعد نے فرات پہ لگا دیا، عباس نے حملہ کیا، 80 کو فنار کیا. پہنچے فرات پر، فرات پر پہنچے مشکیزہ خشک ہے، مشکیزے کو پانی میں ڈالا تاکہ مشکیزہ نرم ہو. ایک مرتبہ عباس کے ہونٹ خشک ہے، گلا خشک ہے، چلو پانی میں ڈالا، پانی میں ہاتھ ڈال کر کے پانی ہونٹوں تک لے آئے، یاد آیا کہا عباس حسین تو شہادت کا جام پینے کے انتظار میں ہے، عباس تو کیسے پانی پی لے، پانی کو پھینک دیا. مشکیزہ بھرا، گھوڑے پر سوار ہوئے. جب گھوڑے پر سوار ہوئے، جنگ کا قانون ہے، عباس نے رجس پڑا، عجب رجس پڑا عباس نے. عباس نے کیا رجس پڑا؟ کہا انا عباس انا انصار ابن رسول اللہ، میں عباس ہوں، نواسا رسول کا انصار ہوں، میں انصار بن کر آیا ہوں حسین کی مدد کرنے کے لیے. عباس آگے پڑے، ایک مرتبہ عمر ابن سعد نے کہا یہ پانی خیموں تک نہ پہنچے، ایک ملعون شامی اس نے آگے بڑھا، آگے بڑھ کر عباس کا دایاں بازو قلم کیا. عباس آگے بڑھے، مشکیزے کو بائیں ہاتھ پہ لیا، پھر کہا انا عباس انا انصار حسین، آگے بڑھے. اسی ملعون نے عباس کا دوسرا بازو قلم کیا، عباس نے مشکیزہ ہونٹوں سے لگا لیا، دانتوں میں مشکیزے کو پکڑا، لے کر کے خیمہ حسین تک پہنچتے. ایک مرتبہ شمر کہتا ہے اے ہرملا تجھے اپنے تیور دکھانے ہیں، یہ پانی مشکے پانی خیموں تک نہ پہنچے. ہرملا نے تیر چلایا، تیر مشکیزے پر لگا، جب مشکیزے پر لگا تو 2 آنسو نکلے، ایک مشکیزے نے گریا کیا، ایک عباس نے گریا کیا. اب تک عباس بازو کٹنے پر گریا کنا نہیں ہے، جیسے ہی پانی بہا عباس نے گھوڑے کو روک دیا، گھوڑے کو روکا، حسین کے خیموں کی طرف دیکھا، ایک مرتبہ گھوڑے کا رخ پلٹا، کہا اب عباس نہیں جا سکتا خیموں تک. اب وقت آ گیا. عباس نے گھوڑے کو پلٹایا. جیسے ہی گھوڑے کو پلٹایا شامیوں نے عباس کو گھیر لیا. ایک ملعون ایک لوہے کا برج لے کر آتا ہے, عباس کے سر پر مارا. عباس زمین پر آئے. عزیزات اجرکم ربکم, مجھے نہیں پتا جب کوئی بچہ گرتا ہے, جب آپ گرتے ہو کہیں سے آپ کو پتا ہے کیسے گرتے ہو. جب گرتے ہو سب سے پہلی چیز جو انسان جس کا سہارا لیتا ہے وہ اس کے ہاتھ ہے, ہاتھوں کے بل آتا ہے. مجھے نہیں پتا عباس کیسے زمین پر آئے. عباس کے آنکھوں میں تیر ہے. جیسے ہی زمین پر آئے صدا دی مولا حسین. حسین نے دیکھا علم نیچے آ گیا. علمدار اب علمدار نہ رہا, حسین کا لشکر بھی نہ رہا, علمدار بھی نہ رہا. حسین فوراً دوڑے, دوڑ کر کے لشکر کو دور کیا. عباس کے سر کو اپنے زانوں پہ رکھا. کہا عباس, عباس نے کہا مولا آنکھوں سے خون جاری ہے, میری آنکھوں سے خون کو دور کرے. کیوں کہا؟ کیونکہ عباس کے بازو نہیں ہے کہ خود آنکھوں سے خون ہٹائے. اجرکم ربکم. حسین نے عباس کی آنکھوں سے تیر نکالا, خون ہٹایا. کہا بھائی کوئی آخری وصیت ہے؟ کہا مولا, مولا عباس شرمندہ ہے, عباس شرمندہ ہے. آپ سے وعدہ کیا تھا پانی لانے کا, پانی نہ لا سکا. بس مولا ایک وصیت ہے, جب بھی کوئی شہید ہوتا ہے آپ اسے گنج شہداء خیموں میں لے جاتے ہیں, مجھے خیموں میں نہ لے جانا. میرے جنازے کو, میرے لاشوں کو یہیں رہنے دینا. حسین نے کہا اے مولا ابا, اے اللہ, اے خدا, آج حسین کی کمر ٹوٹ گئی, آج حسین ضعیف ہو گیا. عباس نہ رہا, عباس نہ رہا. جب حسین خیموں میں پہنچے, جب حسین خیموں میں پہنچے اور زینب سے کہا, زینب نے پوچھا بھیا بھائی عباس کہاں ہے؟ کہا عباس فرات پر ہے. ایک مرتبہ زینب کی چیخ نکلی. زینب نے فوراً کیا کیا؟ اپنے بازوؤں کو دیکھا اور کہا مجھے بابا کی وصیت یاد آ گئی. جب بابا نے کہا تھا زینب ان ہاتھوں میں رسیاں بندے گی, میں نے پوچھا بابا جس وقت رسیاں بندے گی اس وقت کون ہوگا؟ اس وقت کیا میرا بھائی عباس نہیں ہوگا؟ کہا عباس نہیں ہوگا. زینب کو اب پتا چل گیا اب رسیاں باندھنے کا وقت آ گیا, اب اسارت کا وقت آ گیا. ماتم حسین